यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भेटवार्ता। दुई देशको आपसी हितका विषयमा छलफल। संचार तथा सूचनाको क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। निजी स्वास्थ्य संस्थालाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रथम प्रबन्ध गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन। भारतको राजधानी नयाँ दिल्लीमा एक होटलमा भएको भीषण आग लागीमा कम्तीमा 21 जनाको मृत्यु र एसीसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले पराजित गर्दै नेपालको विजयी शुरूआत। समाचार अब विस्तारमा। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटका अवसरमा उहाँहरूबीच नेपाल भारत सम्बन्ध, रासोपा र भारतीय जनता पार्टी भाजपा बीचको सम्बन्ध, दुई देश बीचको आपसी हितका साथै विविध आयामहरूका विषयमा छलफल भएको थियो। भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गर्नुभएको छ। साथै प्रधानमन्त्री मोदीले रासोपा सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकारी गर्ने र उहाँको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीले नेपाल पहिलो छिमेकी नीति अन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझै उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकारी गर्न उत्सुक रहेको समय उल्लेख गर्नुभएको छ। यसै गरी प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै रासोपाका सभापति लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसात गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने बताउनुभयो। सभापति लामिछानेले भारतका प्रधानमन्त्री मोदीसँगको 1 घण्टा लामो संवाद अत्यन्त खुशीको क्षण रहेको र दुई देश बीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सक्ने उल्लेख गर्नुभएको छ। सभापति लामिछानेले भारत सरकारसँग मिलेर काम गर्न रासोपा उत्सुक रहेको र नेपाल भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्ने प्रधानमन्त्री मोदीको दृष्टिकोणमा रासोपाको पूर्ण ऐक्यबद्धता र साझा समृद्धिका लागि यथार्थमा प्रणित गर्न उत्सुक रहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठक पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको छ। राष्ट्रिय सभाको बैठक शुरू भए लगत्तै सदस्यहरूले नेपाल भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताउनुभयो। उहाँले समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिनुभयो। बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले नेपाल भारत सीमा सम्बन्धी विषय दुई देश बीचको संवाद र स्थापित कूटनीतिक संयन्त्र मार्फत समाधान खोज्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद विष्णु बहादुर विश्वकर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौम सत्तामा आँच आउने अभिव्यक्ति कसैबाट आउन नहुने बताउनुभयो। नेकपा एमालेका सांसद सम्झना देवकोटाले नेपाल भारत सीमा सन् 1816 को सुगौली सन्धिबाट निर्धारित भएको उल्लेख गर्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिनुभयो। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले एउटै विषयमा लामो समयसम्म लागिरहनुभन्दा कार्यसूचीमा रहेका विधेयक पारितको प्रक्रिया अगाडि बढ़ाउन र सभाको गरिमा कायम गरेर अगाडि बढ़न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। अध्यक्ष दाहालले अन्य विषयमा सहमति र छलफल गरेर अगाडि बढ़न सक्ने भए पनि कार्यसूचीमा रहेको वैकल्पिक विकास वित्त परिचालन विधेयक अगाडि बढ़ाउन सहयोग गर्न सांसदहरूलाई आग्रह गरे पनि सांसदहरू उठेर विरोध जारी राखेपछि बैठक स्थगित गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही जेठ 26 गते दिउँसो 1:15 बस्नेछ। चिकित्सा शिक्षा आयोगको 24 बैठकले चिकित्सा शिक्षा आयोगबाट विगतमा जारी भएका सबै निर्देशका तथा कार्यविधिहरूलाई कानूनी प्रक्रिया पुर्याएर पुनः जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले विधेयक ऐन 2081 दफा 35 व्यवस्थाका कारण आयोगले विगतमा जारी गरेका सम्पूर्ण निर्देशका तथा कार्यविधिहरू स्वतः निष्क्रिय भएकोले पुनः जारी गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बैठकले चिकित्सा शिक्षाको नियमन तथा समन्वयलाई चुस्त बनाउन आयोगका उपाध्यक्षलाई चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय प्रतिष्ठान र परिषदहरूलाई आवश्यकता अनुसार निर्देशन दिने अधिकार प्रत्यायोजन समेत गरेको छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने भएको छ। कार्यदलले संविधान संशोधनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सम्झौताका प्रतिलिपि उपलब्ध गराउन सम्बन्धित मन्त्रालय तथा सरकारी कार्यालयहरूलाई आग्रह गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार बहसपत्र तयार गर्ने क्रममा विगतका वार्ता छलफल तथा लिखित सहमतिहरूमा संविधान सम्बन्धी विषय कसरी समेटिएका थिए भन्ने अध्ययन गर्नका लागि सबै मन्त्रालय तथा सम्बन्धित कार्यालयलाई पत्राचार गरिसकेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संचार तथा सूचना प्रविधि क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्रालयमा आज बसेको विषयगत समितिको बैठकमा मन्त्री डाक्टर तिमिल सिन्हाले जनतालाई सचेत र शिक्षित बनाउनु मीडियाको प्रमुख जिम्मेवारी रहेकाले लोक कल्याणकारी विज्ञापनको नियमन गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले पुराना कानूनहरूलाई समयानुकूल परिमार्जन आवश्यकता अनुसार नयाँ कानून सुधारलाई प्राथमिकता दिँदै संसदलाई प्रभावकारी कानून निर्माण गर्ने संस्थाका रूपमा सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
मिडियाले देश र जनतालाई सुसूचित गर्ने काम गर्नुपर्छ। एउटा हाम्रो प्रायोरिटी पार्लियामेन्टलाई कानून निर्माणको एउटा महत्वपूर्ण थलोको रूपमा विकास गर्ने छ। मूल कुरा भनेको चाहिँ समस्याको समाधान हो। त्यही भएर एउटा यस्तो बडी अथवा एउटा कुनै मेकानिजम जसबाट चाहिँ सजिलै इस्युजहरू तिनै लेयरमा कम्युनिकेट हुन सक्थ्यो र तिनै तहबाट एकअर्कालाई सहयोग गरेर हामीले काम गर्न सक्छौ जस्तो लाग्छ। नयाँ नयाँ आवश्यकता अनुसारका नयाँ कानूनहरू पनि तर्जुमा गराउने कार्यलाई चाहिँ हामीले महत्वका साथ अगाडि बढाएका छौँ।
बैठकमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सुनारले संचार क्षेत्रलाई व्यवस्थित बनाउन संघीय मन्त्रालयले सबै प्रदेशलाई समेट्ने स्पष्ट छाता कानून ल्याउनु पर्ने आवश्यकता औल्याउनुभयो। बैठकमा सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सूचना तथा संचार क्षेत्रका निकायहरूमा विषयगत समस्याको एकीकृत जानकारी आवश्यक रहेको बताउनुहुँदै प्रदेश र स्थानीय तहको बजेट विनियोजनमा संचार तथा सूचना क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको थियो। बैठकमा विभिन्न विभाग र निकायका प्रमुखहरूले श्रमजीवी पत्रकारहरूको सुरक्षाका लागि बीमा तथा अनलाइन संचार माध्यमको दर्ता र नवीकरण प्रक्रियालाई सरल बनाउनु पर्ने सुझाव दिनुभएको थियो। यस्तै बैठकले विषयगत समितिको बैठक तथा निर्णय सम्बन्धी कार्यविधि 2083 स्वीकृत गर्दै भविष्यमा निर्णय कार्यान्वयनको नियमित अनुगमनको व्यवस्था समेत गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाकी समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठन सुदृढीकरणमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। एमाले केन्द्रीय संगठन विभागको आयोजनामा सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालाको आज उद्घाटन गर्दै वहाँले पार्टी एकता कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले संगठनमा देखिएका चुनौतीको सामना गर्न शक्ति बनाउने गरी एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो। अध्यक्ष ओलीले एमाले देश शान्ति विकास समृद्धि र लोकतन्त्र प्रति समर्पित पार्टी भएकोले प्रतिशोधको भावनामा कसैले पनि काम गर्न नहुने बताउनुभयो। स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था अस्पताललाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर पवन कुमार शाहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमा अन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको बताउनु भएको हो। बोर्डले यही जेठ 16 गतेबाट वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो। बोर्डले बीमामा भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान नगर्न आग्रह समेत गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरूरी भएको बताउनु भएको छ। सर्वोच्च अदालत बार एसोसिएशनले आज उहाँको स्वागत तथा पूर्व प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतको विदाई कार्यक्रममा उहाँले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्च बीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताउनुभयो। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश राउतले बार र बेन्च बीच सुमधुर सम्बन्ध विगत देखि नै रहिआएको र सर्वोच्चमा मुद्दा संख्या बढ्दै गएकाले त्यसलाई घटाउनेतर्फ ध्यान दिन सुझाव दिनुभयो। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदबाट नेकपा एमालेका चारजना मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता शर्मा चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारूले आज सामूहिक रूपमा राजीनामा दिनुभएको हो। मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत समेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। दिल्लीको दक्षिणी भागमा रहेको भीड़भाड़युक्तमा अवस्थित बेड एण्ड ब्रेकफास्ट होटलमा आज बिहान आगलागी भएको हो। उद्धार तथा खोजी कार्य जारी रहँदा 40 भन्दा बढ़ी घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। स्थानीय संचार माध्यमहरूका अनुसार मृतक मध्ये धेरै अफ्रिकी मुलुकका आगन्तुकहरू रहेको अनुमान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई दुखद भन्दै शोक व्यक्त गर्नुभएको छ। अब आर्थिक समाचार।
सरकारले नेपाल भारत सीमामा ओहोर दोहोर गर्दा 500 रूपियाँसम्मका सामान ल्याउन लैजान पाइने व्यवस्था गरेको छ। यात्रुले आफ्नो साथमा ल्याउने र लैजाने वस्तु सम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। स्थल मार्गबाट सीमानामा ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाई मार्गबाट आवत जावत गर्ने सरहको सुविधा भने दिइएको छैन। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले हेरी महसुल नली छाड्न सक्ने व्यवस्था रहेको छ। तर भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याब्लेट वा कम्प्युटर मध्ये एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ। यसअघि 15 जेठमा प्रकाशित सूचना अनुसार सीमा नाकामा 100 रूपियाँ भन्दा माथिको वस्तु भित्राउन नपाउने गरी नियम कार्यान्वयन गरिएको थियो। घरेलु तथा साना उद्योग महासंघले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको निष्कर्ष निकालेको छ। महासंघको 26 महाधिवेशन तथा 23 राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवर्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा आगामी बजेटले योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। अर्थतन्त्रलाई चलायमान बनाउन तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्न बजेटले महत्वपूर्ण आधार निर्माण गर्नेमा आफूहरू विश्वस्त रहेको अध्यक्ष सिंहले बताउनुभयो। जापान सरकारले नेपाललाई नागढुङ्गा सुरुङ मार्गका लागि थप ऋण सहायता उपलब्ध गराउने भएको छ। नेपालमा जापान सरकारको सहयोगमा निर्माण सम्पन्न हुने चरणमा पुगेको नागढुङ्गा सुरुङ मार्ग परियोजनालाई थप 5.7 अर्ब येन अर्थात 5 अर्ब 43 करोड़ रुपियाँ ऋण सहायता दिने सम्झौता भएको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरु र अर्थ सचिव घनश्याम उपाध्यायले सम्झौतामा हस्ताक्षर गर्नुभयो। यसअघि सन् 2016 डिसेम्बरमा उक्त परियोजनाका लागि 15.63 अर्ब येन सम्मको ऋण सहायता दिने पहिलो सम्झौता भएको थियो। त्यसपछि थप 5.7 अर्ब येन सँगै यो परियोजनामा जापानबाट लिएको कुल ऋण 22.33 अर्ब येन पुगेको छ। पर्वत जिल्लाको मासिला गाउँपालिकाले बढ्दो बसाई सराई रोक्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ। बसाई सराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्देश्यले बसाई सरेर गाउँ पुग्नेहरूलाई आकर्षित गर्न शुरू भएको त्यस कार्यक्रम अन्तर्गत हालसम्म 15 परिवार गाउँ फर्किएको गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो। गाउँ फर्केका परिवारको सहजताका लागि 1 लाख अनुदान र शुरूको 6 महिनाका लागि आवश्यक खाद्यान्न दिने व्यवस्था गरिएको छ। बढ्दो बसाई सराईका कारण गाउँ रितिनुका साथै जग्गा जमिन बाँझिँदै गएपछि कार्यक्रम अन्तर्गत अनुदान दिन थालिएको अध्यक्ष भूषालले उल्लेख गर्नुभयो। नेपाल उद्योग परिसंघले सरकारले हालै ल्याएको बजेटको प्रभावकारी कार्यान्वयनले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ। परिसंघले विज्ञप्ति जारी गरी बजेटले आन्तरिक उत्पादनसँगै विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्ने बताएको छ। उत्पादनमूलक उद्योगका लागि तयारी वस्तु र कच्चा पदार्थको भन्सारमा एक तह फरक गर्न 273 वस्तुको भन्सार घटाउने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने र औद्योगिकीकरणको गतिलाई तीव्रता दिन सहयोग गर्ने परिसंघले उल्लेख गरेको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियामा बुधबारबाट शुरू भएको एसीसी महिला प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। नेपालले कतारलाई सहजै 8 विकेटले हराएको हो। टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दै कतारलाई 16.5 ओभरमा 76 रनमा अल आउट गर्यो। जवाफमा नेपालले 10.5 ओभरमा 2 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। टोलीका लागि बिन्दु रावल र उपकप्तान पूजा महतोले दोस्रो विकेटका लागि 41 रनको साझेदारी गर्दै जितको आधार तयार पारे। ओपनर सम्झना खड्का 3 रनमा आउट भएपछि अर्की ओपनर बिन्दुलाई पूजाले राम्रो साथ दिइन्। बिन्दुले सर्वाधिक 33 रन बनाएर आउट भइन्। पूजाले 28 रन जोडिन्। इन्दु 6 रनमा नट आउट रहेन। नेपालका लागि पूर्व कप्तान रुबिना छेत्रीले 3 विकेट लिइन्। कविता कुंवर, रिया शर्मा र पूजाले समान 1-1 विकेट लिए। महिला एसिया कपको छनौटका रूपमा लिएको प्रिमियर कपमा 18 राष्ट्रको सहभागिता छ। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। सेमी फाइनल पुग्ने टोली एसिया कपका लागि छनौट हुनेछ। नेपालले समूह चरणमा भूटान र हङकङसँग पनि प्रतिस्पर्धा गर्नेछ। नेपालले विवाद भूटानसँग खेल्नेछ। साफ महिला च्याम्पियनशीप अन्तर्गत नेपाल पराजित भएको छ। बुधबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले स्तब्ध बनेको हो। बराबरीमा खेलिरहेको नेपालले अन्तिम समयमा गोल खान पुग्यो। इन्जुरी समयमा 93 मिनटमा सोगरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रो पटक फाइनलमा पुर्याइन्। 22 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई शुरूआती अग्रता दिलाएकी थिइन्। 46 मिनटमा ऋतुपूर्णा चकमानले नेपाललाई चकमा दिइन्। उनले कर्नरबाट सिधै गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याइन्। नेपालले भूटानलाई 1-0 र श्रीलंकालाई 2-0 पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टीमका महत्वपूर्ण सदस्य दिपेन्द्र सिंह एरीको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआईको बलिङतर्फको वरियतामा सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बुधबार जारी गरिएको नयाँ वरियतामा दिपेन्द्र एक स्थान सुधार गर्दै 73 स्थानमा उक्लिएका छन्। बलिङतर्फ नै ललित राजवंशी 42, सन्दीप लामिछाने 30 स्थानमा रहेका छन्। आईसीसीको पछिल्लो ओडीआई ब्याटिङ वरियतामा आसिफ शेख 76, दिपेन्द्र 85, कुशल भुटेल 94 तथा रोहित पौडेल 97 स्थानमा छन्। ओडीआई तर्फको अलराउण्डर वरियतामा भने दिपेन्द्र 22 स्थानमा यथावत छन्।
अब मौसम। आज राति देशको गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भेटवार्ता। दुई देशको आपसी हितका विषयमा छलफल। संचार तथा सूचनाको क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। निजी स्वास्थ्य संस्थालाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन। भारतको राजधानी नयाँ दिल्लीमा एक होटलमा भएको भीषण आग लागीमा कम्तीमा 21 जनाको मृत्यु र एसीसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले पराजित गर्दै नेपालको विजयी शुरूआत। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।